예일한
जामे जम पेशकश रेडियो तेहरान
अजीज सामेईन मोहम्मद व आले मोहम्मद पर दुरूद व सलाम, आपकी सेहत व सलामती और एक अच्छे दिन की दुआ के साथ दीनी व अखलाकी मालूमात पर मुश्तमिल प्रोग्राम जामे जम लेकर हाजिर हैं। हुसैन अख्तर का सलाम कबूल कीजिए। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम फरमाते हैं, हर शख्स अपने दोस्त के आदात व अतवार को अपनाता है, लिहाजा तुम्हारे लिए ज़रूरी है कि गौर व फिक्र करो कि तुम किससे दोस्ती कर रहे हो। सुनते रहिए जामे जम। कुरान करीम एक ऐसे मुआशरे की तश्कील पर जोर देता है जिसकी बुनियाद दोस्ती और मिलजुल कर ज़िंदगी बसर करना हो। लेकिन अब सवाल ये पैदा होता है कि कौन लोग दोस्ती और मुआशरत के काबिल हैं। अहादीसे मासूमीन अलैहिस्सलाम के मुताले से ये बात वाज़ेह हो जाती है कि इंसान ऐसे अफराद से दोस्ती करे जिनकी ज़िंदगी सिर्फ खुदा के लिए हो और वो सिर्फ उसी की इबादत करते हों और उनका मकसद हयात खुदा ही हो, क्योंकि ऐसे अफराद की दोस्ती ईमान में इजाफे का सबब बनती है और वो अपने अहद व पैमान पर बाकी रहते हैं। लेकिन जो लोग बुरे और सरकश दोस्तों का इंतखाब करते हैं, वो ज़िंदगी के हर मोड़ पर खुदा की नाफरमानियों की वजह से लम्हा ब लम्हा अपने को जहन्नम से करीब करते हैं। परवरदिगार आलम बुरे और गैर मुनासिब दोस्तों के मुतालिक इरशाद फरमाता है कि ये ऐसे दोस्त हैं जिनकी दोस्ती पर लोग रोज़े क़्यामत शर्मिंदा होंगे और रोज़े क़्यामत हसद व अंदोह के आलम में कहेंगे, ऐ काश मैंने रसूल की बताई हुई राह अख्तियार की होती, हाय अफसोस काश मैंने फला शख्स को अपना दोस्त न बनाया होता। तो उससे सवाल किया जाएगा कि तुम्हें क्या हो गया है और फला शख्स ने तुम्हारे साथ क्या सलूक किया है। तो वो जवाब में कहेगा, उसने कलाम इलाही आने के बाद भी मुझे गुमराह कर दिया और शैतान तो आदमी को रुसवा करने वाला है ही। खुदा की नसीहत पैगम्बर इस्लाम के जरिए मुझ तक पहुँची जिसने मेरे कल्ब व जहन को रोशन किया, लेकिन मेरा ये दोस्त मेरे पास आया और मुझे कलाम इलाही से दूर कर दिया, मेरे रूह और मेरी फिक्र को सिरात मुस्तकीम से हटा दिया और कारे मजल्लत में पहुँचाने के बाद मुझे तनहा छोड़ गया। जी हाँ, शैतान चाहे वो जिनों में से हो चाहे इंसानों में से, बिलाखिर वो इंसान को तनहा छोड़ देगा। परवरदगार आलम ने इंसानों को फरेब देने के लिए शैतान के हीलों और बहानों के मुतालिक फरमाया, शैतान ने इंसान से कहा कि कुफ्र अख्तियार कर ले और जब वो काफिर हो गया तो कहने लगा कि मैं तुझसे बेजार हूं क्योंकि मैं आलमीन के परवरदिगार से डरता हूं। इंसान जब भी किसी से दोस्ती और मेल जोल बढ़ाए तो ज़रूरी है कि उस शख्स के दीन की तहकीक कर ले और जब तक मुतमईन न हो कि मद्दे मुकाबिल आपको और आपके अकीदे और दीन से मुनहरिफ नहीं करेगा बल्कि आपके दीन में तकवियत का भी बाइस होगा, उस वक्त तक उसकी जानिब दोस्ती का हाथ न बढ़ाएं। इसी के साथ साथ इंसानों के बारे में फैसला करने का एक ज़रिया उनके दोस्त भी हैं। लिहाजा अगर इंसान किसी के अच्छा या बुरा होने का फैसला करना चाहता है तो ये फैसला किस बुनियाद और कसौटी पर करेगा। हजरत सुलेमान बिन दाऊद फरमाते हैं, किसी शख्स के बारे में उस वक्त तक फैसला न करो जब तक ये न देख लो कि वो किसके साथ उठता बैठता है। ये वही मारूफ मसल है जिसमें कहा गया है कि तुम बताओ किसके दोस्त हो ताकि हम बताएं कि तुम कौन हो, और हकीकत भी यही है। इंसान को उसके हमफिक्र हमदिल और हमदम से पहचाना जा सकता है, इसलिए कि हर शख्स अपने हम रंग से मानूस होता है। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम फरमाते हैं, लोगों की शनाख्त उनके दोस्तों के ज़रिए करो। कुरान करीम ने हिसाब और अजाब के मौके पर बुरे दोस्त की कैफियत के मुतालिक फरमाया है कि उन्हीं में से एक कहने वाला कहेगा कि दुनिया में मेरा एक दोस्त था और मुझसे कहा करता था कि क्या तुम भी क़यामत की तस्दीक करने वालों में से हो। بھلا جب ہم مر کر مٹی اور ہڈی ہو جائیں گے تو ہمیں ہمارے عمل کا بدلہ دیا جائے گا؟ پھر بہشت میں اپنے ساتھیوں سے کہے گا، کیا تم لوگ بھی اسے دیکھو گے؟ یہ کہہ کر نگاہ ڈالی تو اسے بیچ جہنم میں پڑا ہوا دیکھا۔ یہ دیکھ کر بے ساختہ کہے گا کہ خدا کی قسم، قریب تھا کہ تو مجھے بھی تباہ کر دیتا۔ خلاصہ یہ کہ ہمیں ہوشیار رہنا چاہیے اور ایسے دوست بنانا چاہیے جو اہل بہشت میں سے ہوں، جنہیں لوگ ان کے ایمان اور عمل صالح کی وجہ سے پہچانتے ہوں، اور اہل کفر و عذاب میں سے نہ ہوں۔ جب انسان روز قیامت اپنے برے دوست کو دیکھے گا تو پشیمان ہوگا اور ایسے دوست کی دوستی پر کفے افسوس ملے گا۔ قرآن مجید نے اس کیفیت کو ان الفاظ میں بیان کیا ہے، وہ کہے گا، اے کاش میرے اور تیرے درمیان مشرق و مغرب کا فاصلہ ہوتا، یہ تو بڑا بدترین ساتھی نکلا، اے کاش میں کبھی تجھ سے نہ ملا ہوتا، میرے اور تیرے درمیان اس قدر فاصلہ ہوتا کہ کبھی ہماری ملاقات نہ ہوئی ہوتی۔ اور سامعین، اب پیش ہے ایک سامع کا خط۔ محترمہ ریحانہ کوثر صاحبہ شیخوپورہ پاکستان سے لکھتی ہیں کہ اس سے پہلے بھی آپ کی خدمت میں خط تحریر کیا تھا، لیکن پتہ نہیں نشر ہوا یا نہیں۔ مزید لکھتی ہیں کہ جب وقت ملتا ہے تو ریڈیو تہران کی نشریات سنتی ہوں۔ ریڈیو تہران، جو کہ اسلامی ترجمان ریڈیو ہے، ہر قسم کے حالات و واقعات سے باخبر رکھتا ہے۔ میں اسکول ٹیچر ہوں اور گاؤں کے ایک اسکول میں پڑھاتی ہوں۔ مجھے زہرا باجی کی آواز اور خطوط کے جوابات دینے کا انداز بہت پسند آتا تھا۔ ان کو میرا سلام کہیے گا۔ باقی آپ کے تمام سلسلے اچھے جا رہے ہیں اور ان کی تعریف لازمی ہے۔ امید کرتی ہوں کہ خط شامل محفل ہوگا۔ اور سامعین، محترمہ ریحانہ کوثر صاحبہ کے شکریہ کے ساتھ اب پیش ہے ایک کہانی۔
حضرت لقمان کے بارے میں مشہور ہے کہ ابتدا میں کسی امیر کے غلام تھے اور نہایت بدصورت اور بد شکل تھے۔ امیر کے دوسرے غلاموں میں لقمان جیسا کوئی بھی نہ تھا۔ سبھی اچھی صورت و شکل والے تھے۔ وہ ہمیشہ لقمان کا مذاق اڑایا کرتے، اپنے حصے کا کام بھی ان پر لاد دیتے اور امیر سے ان کی بے وجہ شکایتیں بھی کرتے۔ لیکن حضرت لقمان کبھی شکایت کا ایک لفظ بھی زبان پر نہ لاتے۔ اگرچہ سر سے پاؤں تک جسم کا رنگ سیاہ تھا، مگر انتہائی دانا اور عقل مند تھے۔ دانائی کی ایسی ایسی باتیں کیا کرتے تھے کہ جو سنتا دانتوں تلے انگلی دبا لیتا۔ اس امیر کے پھلوں کے کئی باغ تھے۔ درختوں پر پھل پک جاتے تو لقمان بھی دوسرے غلاموں کے ساتھ پھل توڑنے جایا کرتے۔ بعض اوقات غلام جتنے بھی پھل جمع کرتے ان میں اکثر خود ہڑپ کر جاتے۔ ایک مرتبہ امیر نے پھلوں کا شمار کیا تو قیاس سے بہت کم نکلے۔ غلاموں سے پوچھا کہ پھل اتنے کم کیوں ہیں؟ انہوں نے لقمان کا نام لگا دیا کہ یہ غلام چوری چھپے پھل کھا جاتا ہے۔ امیر نے یہ بات سنی تو لقمان کو طلب کر کے خوب ڈانٹا اور بے حد سختی کی۔ آخر لقمان نے کہا، اے آقا، یہ جھوٹ بولتے ہیں، میں نے آج تک امانت میں خیانت نہیں کی۔ خدا کے ہاں بے ایمان شخص کی بخشش نہیں ہے۔ اب مناسب یہ ہے کہ تو سب کا امتحان لے۔ اس کا طریقہ یہ ہے کہ سب غلاموں کو گرم پانی پلا اور خود گھوڑے پر سوار ہو کر جنگل کی طرف چل۔ غلاموں کو حکم دے کہ گھوڑے کے ساتھ ساتھ دوڑیں۔ خدا نے چاہا تو سب بھید کھل جائے گا کہ میں سچ کہتا ہوں کہ جھوٹ۔ امیر کو لقمان کی بات پسند آئی۔ اس نے سب غلاموں کو زبردستی گرم پانی پلایا۔ لقمان نے بھی پیا۔ پھر امیر نے اپنا گھوڑا جنگلوں اور سبزہ زاروں میں خوب دوڑایا۔ اس دوڑ دھوپ کا نتیجہ یہ نکلا کہ سب غلام تھک ہار کر لمبے لمبے لیٹ گئے۔ ان کا جی مت لایا اور سب نے قے کر کے جو کھایا پیا تھا سب باہر اگل دیا۔ لقمان نے جو قے کی وہ بالکل صاف تھی اور ان کے میدوں سے پھلوں کے ٹکڑے برآمد ہوئے۔ یہ دیکھ کر امیر کو لقمان کی سچائی اور حکمت پر یقین آیا، اس نے غلاموں کو سرزنش کی اور لقمان کو ان کا سردار بنا دیا۔ سچ ہے جب ایک شخص لقمان کی حکمت یہ حیرت انگیز کرشمہ دکھا سکتی ہے تو وہ فاعل حقیقی جس کا ہر فعل حکمت ہے، کھرے اور کھوٹے کو الگ الگ کرنے میں کب کسی کا محتاج ہو سکتا ہے۔
سامعین، اسی کے ساتھ پروگرام جامع جم اپنے اختتام کو پہنچا۔ اجازت دیجیے، خدا حافظ۔